नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगत केही सातादेखि शरद पौडेलको उपन्यास लेखेको वाचन सुन्दै आएका छौं। बीचमा आइपरेको विशेष परिस्थितिका कारण हामीले गएको साता लेखेको वाचन तपाईँ समक्ष प्रस्तुत गर्न सकेनौं। त्योभन्दा अघिल्लो साता हामीले लेखेको नौ श्रृङ्खला वाचन गरेर सुनाएका थियौं। अब आज लेखे उपन्यासको दशौं श्रृङ्खला वाचन हुन्छ, शरद पौडेलको उपन्यास लेखेको वाचन पृष्ठ 189। यो डेढ महिनाको बीचमा लिखे यसपटक तेस्रोचोटि बिरामी भयो। पहिले एक दुई दिनको ज्वरो आउँथ्यो र त्यत्तिकै बिसेक हुन्थ्यो, तर यसपल्ट तीन दिन भइसक्यो लेखेको ज्वरो घट्दै घटेन। भर्याङमुनिका थोत्रा र मैला बिछौनामाथि लेखे घुँडो र टाउको जोडिएला सिँगरीको कुर्क परेर पल्टिरहेको छ। यी तीन दिन लेखेले अलिकता पानी सेवाए अर्थ केही पनि मुखमा हालेको छैन। ज्वरोले गालेर लेखेका आँखाभित्र पसेका छन्। कपाल उठेर झिङ्रिङ्ग भएको छ। लेखेको नजिकै आएर कोही कसैले सोधीखोजी पनि गरेका छैनन्। सौनी घरिघरि यताउति गरेकी देखिन्छ। गएको रात एउटा ट्याब्लेट ल्याएर लेखेलाई दिएर गएपछि फेरि सौनी देखिएकी छैन। लेखी हनन्ती ज्वरोले बलेको छ, घरिघरि कामे जस्तो हुन्छ। उत्तिखेरै पसिनाले उसको जिउ लपक्क भिज्छ। यी तीन दिन लेखेले बाबुमालाई असाध्य सम्झियो, उसले लाउरीलाई पनि सम्झियो। इन्ताकासम्म पनि दाया आएनन्, कहाँ गए होलान्। लेखेसँग केही पनि उत्तर थिएन। मनमा कुरा खेलिरहेकै थियो, उसले झल्यास सम्झ्यो। आमाले हिँड्ने बेलामा एउटा दबाई दिए थिइन्, त्यही नै मुर्दारहरूले चोरी दिए, त्यो खान पाइने चट्टै हुन्थ्यो। आमा सम्झेपछि लेखेको आँखा आँसुले भरियो, उसको घाँटीमा गाँठो पर्यो। रुन डराउँदा डराउँदै पनि लेखेको हिक्का निस्कियो। लेखेले सिँगान र आँसु पुछ्यो, हे भगवान्, यो कैदबाट कहिले उम्किने होला, आमाको मुख हेर्न पाउँछ कि पाउँदिन होला। लेखेले आफ्नै मनसँग सोध्यो। ए लोडके, अभी तक जागा नहीं, मोडोगे क्या? सेठानीको चर्को स्वर लेखेले सुतेकै ठाउँबाट सुन्यो। लेखेले हत्तनपत्त आँसु पुछ्यो र कान थापेर सुन्यो। सेठानीको स्वर फेरि सुनियो, इस हडामको यहाँ से निकालो, यहाँ कौडै कामका नै है, कौड कहरेगा इसका दवाई पानी, झट से हटाओ जी। सेठानी फतफताउँदा फतफताउँदै सेठको आवाज पनि सुनियो, इसके बापको आने दो, साला हरामी मुझे धोका देकर चला गया, आया तो देख लूंगा। सेठानी फेरि जंगी, इसको कब तक रखेंगे, इसका बाप नहीं आया तो यहीं हडेगा क्या, आज ही निकाल दूंगी इसको। सेठले बिस्तारै भन्यो, कल तक रहने दो, इसका बाप पगार लेन आएगा तो उसी के साथ भेजना। सेठानी केही बोलिन, लेखेले उनीहरूको कुरो त सुन्यो तर राम्ररी भ्यौ भने पाएन, के भन्या होलान्। लेखेले मनमा कुरा खेलायो। दिनभरि नै घरभरि सुनसान छायो, सेठ सेठानी कसैको कतै केही चानुमानु सुनिएन। लेखे बिस्तारामा नै थियो, लेखेलाई कसो कसो जाडो भएर आयो, दाँत कटट्ट पार्यो लेखेले। एकैछिनमा लेखेको जिउ थरथर काँप्यो, उसले कोल्टो फेर्यो तर कम्पन बन्द भएन। थरथरी जीव कामेकै बेला उसको मुखबाट अचानक निस्कियो, या आमा मरे नि आमा। जीवबाट कम्प छुटेको बेला पनि लेखे रोयो। घरमा सेठानी सेठ नभएको मौका भएकोले ऊ मजाले रोयो। यसपछि कम्पन छोड्दै गयो, ज्वरो बढ्दै गयो। एकैछिन अगाडि रोइरहेको लेखेका आँखा रगत चुहिएला जस्ता राता देखिए। लेखेलाई ज्वरोले गाँच्यो, ज्वरोले लेखेलाई निस्लोट पार्यो। लट्ठ आँखा पारेर लेखे बिछौनामा पल्टिरह्यो। लेखेको ओठमा कलेटी परेको थियो, जिउभरि सेतो जमेको र मुख सुकेको थियो। बिछौनामा पल्टिरहेको लेखे मुखमा पानी हालेर जिब्रो भिजाउने सुरले उठ्यो। नजिकै एउटा लोटा थियो, लेखेको पानी खाने लोटा यही हो। उसले यसो लोटा उठाएर मुख खोल्यो, तुरुक्क तीन चार थोपा पानी मात्रै खस्यो। थुक्क, पानी पनि रहेनछ। लेखे सुस्तरी गुनगुनायो। लेखेले एकैछिन सोचे चाहिँ गर्यो। हातमा लोटा लिएको लेखे पानी लिन जानको निम्ति बिछौनाबाट उठ्यो। जुरुक्क उठेको लिखेले एक पाइला पनि हिँड्न भ्याएको थिएन, रिङ्गटा चल्यो। बनन्द घुमाएपछि लिखे घुप्रुक्क भुइँमा लड्यो, हातमा लिइरहेको लोटा गुल्टिँदै पर पुग्यो। एकैछिनसम्म खाटको मुनतिर लेखे इन्तु न चिन्तु भनेर पल्टिरह्यो। ए लुड्के, यहाँ बर्तन क्यों फेकारे? भान्साघरको ढोकामा पल्टिरहेको लोटा देखेर ढोकानेर पुगेकी सेठानीले लेखेसँग सोधे चाहिँ गरी। लेखे निधाएको त थिएन, तर आँखा भने चिम्लिरहेको थियो। उसले सेठानीको बोली त सुन्यो, तर आँखा खोलेन। बरु मर्मन नै गुन्यो, बोल्दिनँ त्योसँग। लेखे नबोलेपछि सेठानीले ढोकानिरको लोटामा एक्ला तिर्काई लोटा लेखेको खाटा मुनतिर छिर्यो। केटा भए ठाम जान पाएन, अलिकति दाम त पाइन्थ्यो काँठे, तर क्यारेर जाने होला? त्यस कहाँ काम गर्न छोडिहाल्यो, हप्काउने पो हो कि सेठले, के भनेर कुरो मिलाउने होला? खोलीमा झोक्राएर एक्लै बसिरहेको बेला लौरीले मनमनै कुरा खेलायो। लौरीले आफूले आफ्नो काम बापत बुझेको पगार मध्येको आधाभन्दा बढी पैसा फुर्मास गरिसकेको थियो। गाँठे परशुरामले पनि पैसा माग्ने बेला भइसक्यो, सधैँ भोलि दिउँला भनेर कहिलेसम्म टार्ने होला? लाउरेका मनमा झनपछि झन पिरलो थप्पिरहेको थियो। मनमा कुरा खेलाउँदा खेलाउँदै लौरीले लिखे भए ठाम पैसा लिन जाने अठोट गर्यो। जेसुकै होस्, गाली दिएछ भने देखा जाला, पैसा लिन त जानै पर्यो। लौरीले तरक मरक गर्यो, प्यान्टको पछिल्लो गोजीबाट काँयो निकालेर कपाल कोर्यो, सिरानीनिरको खैनीको डिबिया खोल्यो, मुखमा खैनीको फाँक भरेर जुरुक्क उठ्यो। ओहो साथी, आज त के भयो, इन्ताकासम्म खोलीमै छौ त? बिहान अलि ढिलो गरेर खोली फर्केको परशुरामले ढोकाबाटै लौरीलाई छेडाने चाहिँ गर्यो। लौरीले पनि सामान्य चाहिँ गरी उत्तर फर्कायो, अँ त्यस्तै त्यस्तै छ यार, आज एक ठाउँ जानु सके। परशुराम भित्र छिरेर बस्न पनि भ्या थिएन, अलिखेर बाद हाम्रो है भन्दै लौरी खोलीबाट बाहिरियो। क्या है, क्यों आयो, किससे मिलना है? सेठको घरको कम्पाउन्डको ढोकामा उभिएको लौरीलाई काले गेटपालीले प्रश्नको जटारो हान्यो। लौरी अक्मकाय चाहिँ भयो, उसले हात उचालेर कपालसम्म पुर्यायो। लौरीको छाती ढक्क फुल्यो, तर अन्कनाउँदै मुख खोल्यो, साफ सेठजीसे मिल्ने आया हो। लौरीले आफ्ना आँखा काले ढोका पालेको अनुहारमा टाँसिरह्यो। ढोकापालीले लौरीको शिरदेखि पाइतालासम्म हेरेर आँखा तिखो पार्दै सोध्यो, क्यों सेठजीसे क्या काम है तेरा, बडा आया सेठजीसे मिल्ने, चल हट। गेटपालीले लौरीलाई गेटबाटै हटाउन खोज्यो, तर लौरी सजिलै हटेन, बरु पाइलो अगाडि बढाउँदै बोल्यो, हाम्रा भाइ भित्र हे, उससे भी मिल्न आए और उसका पगार भी लेन आए, छ महिने से भी ज्यादा के बाद ही आया हुँ साथ। टोकापालीले कच्चा कुच्चुक पारेर मुख बिगार्यो, टाउको हल्लाउँदै बोल्यो, तो तुम उसीका भाइ हो साला, कहाँ गए थे रे इतने दिन तक, उधर तेरा भाइ साला बिमार है, तू साला मस्ती मार रहा है, ठहर यहीँ पर, मैं पुछ के आता हूँ भित्र से। टोकापालीले लौरीलाई त्यहीँ उभ्याएर भित्रतिर गयो। टोकामा उभिएको लौरीले सोच्यो, ठिटो बिमार छ कि के हो, ठुलो बिमार भए त दबाई पानी आफै गर्नुपर्ने होला, बरु यत्तिकै यहीँ छाडे सेठले नै दबाई गर्थ्यो, व्यर्थेको झ्याउ पाए लाग्छ कि क्या हो। लौरीले मनभित्र कुराको लहरो तान्यो, उसलाई हिँड्ने कि बस्ने दोमन दोमन भयो, जे होला होला अब आइहाल्यो भेटेरै जाम। लौरीले टुङ्गो गरेर त्यहीँ उभियो। भित्रतिर हेरिरहेको लौरी हेर्दा हेर्दै पक्क पर्यो, भित्रबाट ढोका पालेको साथमा लेखे घोसे मुन्टु लाएर लुसु लुसु आइरहेको छ। लौरीले कुराको भ्याउ पाउनै सकेन।
Yeah.
के भएछ गाँठे? लाउरीले आफ्नो मनसँग सोध्यो। लाउरी उत्तर खोज्ने बेलामा सु झिक्दै थियो, लेखेर ढोका पाली उभए ठाउँ नै आइपुगे। लेखेरले लाउरीलाई देख्ने बित्तिकै झ्याममा खुट्टामा छाँद हालेर रोयो। ए मेरा दाई, मलाई छाडेर नजाऊ न, यहाँ आमा हो। लेखी भक्कानो छोडेर रोयो। सानो छिटो लेखे त्यसरी रोएको देखेपछि लाउरीको मुहार पनि अँधेरो भयो, उसका आँखाभरि आँसु आए। आफूलाई सम्हाल्दै लाउरीले लेखेको पाखुरामा समातेर सोध्यो, किन रोचस् रो भाइ? नरो गाँठे नरो। लेखे घुक्क घुक्क गर्दै लाउरीको तिग्रामा टाँसिरहेको थियो। ले जाओ यसे, मालकिनले यसे भेज्नेको कहाए, सारा जब्बी हो बिमार हो पर्ताए, कुछ कामका नै। ढोका पालेको कुरो सुनेर लाउरी जिल्ल पर्यो, के भन्ने भन्ने। एकैछिन अल्मलियो, तर अर्थ केही उपाय पनि त थिएन। लाउरीले ढोकापालीसँगै लेखेको कामको पगारको कुरा गर्यो, तर ढोकापालीले लाउरीलाई हप्कायो, किस चिजको पगार? यिनले त कुछ काम ही नै किया, तो कैसे पगार? सेठानीले कहाए कुछ भी नै देने, चलो हटो जाओ यहाँ से। यिन भाइ, लाउरीले लेखेको पाखुरा समातेर तान्यो। अलिक पर पुगेपछि गनगन आयो, साला डाका, त्यसका बाउलाई काम लागेपछि दिनुपर्ने पैसो पनि दिँदैन, ठकलक्क मरे पनि हुन्छ, यस्तो मुर्धार शोषक त। सडकमा लाउरी अघिअघि हिँडिरहेको थियो, लेखे उसको पछि पछि लुसु लुसु। बाटामा हिँडिरहेकै बेला लाउरीले पछिल्लोतिर फर्केर लेखेलाई हेऱ्यो र हिँड्दा हिँड्दै सोध्यो, बेस्कन गलिछस् नि छिटा, चर्कै बिमार परिछस् कि के हो? लेखेले लाउरीको मुखमा पुक्लुक्क हेऱ्यो मात्र। लाउरीले लेखे दुवै चुपचाप हिँडिरहे। आइज भित्र। खोलीभित्र पसेको लाउरीले ढोका बाहिर बसेको लेखेलाई भित्र बोलायो। असजिलो मान्दै लेखे खोलीभित्र छिर्यो। अरे यो को हुन् त? खोलीको बिस्तारमा पल्टिरहेको परशुरामले लेखेको मुखतिर हेर्दै सोध्यो। लाउरीले एकैछिनसम्म जवाफ दिएन। कोठाभित्र पसेर पनि उभिरहेको लेखेलाई बिस्ताराको छेउमा बस्न लगाउँदै परशुराम बोल्यो, यहाँ थिम बस्छ न भाइ? परशुरामले फेरि लाउरीतिर फर्केर सोध्यो, कहाँ काम गरिछन् त नि यी भाइले? उही तिम्रै गाउँतिरका ओलन्कारी? बल्ल तल्ल लाउरीले जिब्रो चलायो, अँ यार उतैको ठिटो हो, यसका मा बापले लौन नुकरीमा लगाइदिए भनेर हत्या गरे भनेर लिएर आएको, साफ दुःख भयो। अब यत्रो ठिटाले यहाँ दिल्लीमा के नै काम गर्न सक्छ र? साला एक ठाउँमा बल्ल तल्ल राखेको थिए, निकालिदियो। लाउरीले थुतुनो बिगार्दै कुरो टुङ्गायो। परशुरामले लेखेलाई हेरिरहेको थियो। लेखेले पनि एकपटक परशुरामलाई हेऱ्यो, दुबेका आँखा जुदे। लेखेले नजानिदो पाराले परशुरामको आँखाबाट आफ्नो आँखा हटायो। खानेपानी कहाँ थियौँ होला दाई? थाकेको र सुकेको लेखेले परशुरामतिर हेरेर सोध्यो। लेखेको स्वर भाष्यको र धोद्रो थियो। परशुरामले एकटकले लेखेको मुखमा हेऱ्यो। केटाका आँखा पनि शून्यका जस्ता छन्, ओठमा पनि क्वालिटी पाप्री परेको छ, कस्तो दुब्लो र मरण च्यासे होला, अनि छिटो छिटो र जोडले सास फेरे चाहिँ गर्छ किन होला? परशुरामले लेखेको मुख हेर्दा हेर्दै मनमा धेरै कुरा गुन्यो। बरा यत्रो छिटा क्यार नआएको होला, यसका मना आमा बाउको कति सम्झना आम्थो, ऊ त आमा रोइरहलिन्, यता छोरो। लेखेबारे सोच्दा सोच्दै परशुरामको आँखामा आँसु आयो। उसले आँसु लुकाउन अर्कापट्टि फर्केजे गरेर छिटो छिटो आँखा झिम्कायो, मन दरो गरेर बोल्यो, साँच्चै पानी खाने भन्थ्यो नि भाइ, ऊ त्यहाँ लोटामा हेर त, साफ गरम होला क्यारे। बसेको लेखे लोटा लिन भनेर जुरोको उठेको मात्रै के थियो, भाउन्न भएर डल्यो। हत्तनपत्त परशुरामले लेखेको पाखुरामा समातेर आफ्नो काखमा लेखेको टाउको राख्दै करायो, छिटो पानी दिनुहोस् त यार। नजिकैको लाउरी हत्तनपत्त लुटा ल्याएर परशुरामलाई दिँदै सोध्यो, के भयो होला यसलाई? पानीले हात भिजाउँदै टाउको र मुखमा दलिरहेको परशुरामले लाउरीतिर हेर्दै नहेरी बोल्यो, यिनलाई त ज्वरो पो छ जस्तो छ, कस्तो भुङ्रो जस्तो रापिएको छ निधार त, क्यार्ने होला? लाउरीले नजिकैको थाल टिपेर पङ्खा हम्काउँदै परशुरामलाई सुनायो, उहाँ पहाडको मान्छे, यस्ता शीतलमा बसेको ज्यान यहाँ दिल्लीको यस्तो विधि गर्मीमा नपचेको होला नि, त्यही गर्मीको बुखार होला क्या? एकैछिनपछि लेखीले लट्ठ परेका आँखा बिस्तारै खोल्यो। लेखीले आँखा खोल्ने बित्तिकै परशुरामले सोधिहाल्यो, के भयो भाइ तिमीलाई? लेखीले भित्र गढेका आँखा यसो डुलाउन खोज्दै सासैले बोल्न खोज्यो, पाउन्न भयो दाई। लेखीले बोल्न खोज्दा लेखेको जिब्रो अलिकता देखियो, जिब्रोभरि सेतो जमेको थियो, मुख चलाउँदा च्याप च्याप परेको पनि सुनिन्थ्यो। मुख सुकिन्छ क्या हो, पानी खान्छस्? लाउरीले लेखेको टाउको नजिकै गएर सुस्तरी सोध्यो। लेखेले टाउको हल्लायो। परशुरामले लेखेको टाउको यसो उठाएर गिलासको अलिकता पानी खुवायो, कहिलेदेखि यस्तो भयो भाइ तिमीलाई? परशुरामले लिखेसँग सोधपुछ गर्यो। लिखेले पनि साता दस दिन अघिदेखिको आफ्नो सबै व्यथा सुनाउन खोज्यो। बीचबीचमा लिखेका आँखाबाट आँसु झर्यो। लिखी रुँदा परशुरामको मन पनि सँगसँगै रोयो। उसका आँखा पनि आँसुले टम्म भए, तर परशुरामले भुइँमा आँसु भने झर्न दिएन। लाउरेको अनुहार पनि अँधेरो भयो। अचानकमै परशुरामको अनुहार रातो भयो। उसले तिखो आँखा र कठोर अनुहार बनाउँदै लाउरीतिर फर्केर अलिक ठुलो स्वरमा बोल्यो। यति सानो भाइलाई सेठ कहाँ छोडेपछि बेला बेलामा भेट्न जानु पर्दैन? तपाईँ त गजबको मान्छे हुनुहुँदो रहेछ यार। यो भाइको बारेमा मलाई समेत अझ तक खबर गर्नुभएको थिएन। लाउरीले अरू ढङ्गले जिउ चलाउँदै मुख खोल्यो। अब यस्तो भएको छ भनेर के थाहा पाऊँ त नि यार। ठिकै होला भनेर गइने क्यारे, यसलाई व्यथा लागेछ। लाउरीका कुरा परशुरामले जागर मानेर सुनेन। बरु उसले आफ्नो काखमाथि राखेको लिखेको टाउको बिस्तारामा राख्न खोज्दै गनगन आयो। अस्ति नै मलाई बिमार हुँदा ल्याएको ट्याब्लेट बाँकी छ, त्यही खान दिनु पर्यो कि क्या हो? जराको त चट दबाई छ। परशुरामले बिस्तराको सिरानी पल्टायो, यताउता खोज्यो। यति राखेका थिएँ, कहाँ गएछ? खोज्दा खोज्दै हैरान परेपछि परशुरामले लाउरीतिर फर्केर सोध्यो। लाउरीले पनि एकैछिन त बोलेन। अलिक समयपछि भन्यो, खोइ त मैले के थाहा पाम र यो साँच्चै अब सम्झेला भन्दै परशुराम उठ्यो र भित्ताको किलामा झुन्ड्याएको कालो मैलो लामो फित्ता भएको झोला झिक्यो र बस्यो। झोलामा हात हाल्यो, दुई चारवटा किताब निस्क्यो। पछि उसले खोजेको ट्याब्लेटका चार गोली पनि निस्क्यो। लो भाइ, यो ट्याब्लेट खाऊ त, ज्वरो चट्टै हुन्छ। परशुराम एक हातमा दबाई, अर्को हातमा पानी समात्दै लिखी नजिकै गयो। लिखेले परशुरामको मुखमा पुलुक्क हेऱ्यो। टाउको उठाइदिनुहोस् न यार। लिखेले आफ्नै बुतामा टाउको उठाउन सकेन भन्ने लागेपछि परशुराम लाउरीतिर फर्केर करायो। लाउरीले पनि बिस्तारै लिखेको टाउको उठाइदियो। गर त भाइ, परशुरामले लिखेला हरायो। लेखेको मुखमा परशुरामले ट्याब्लेट र पानी राखिदियो। लेखेले बडो मुस्किलले ट्याब्लेट निल्यो। औषधि खाइसकेपछि परशुरामले लेखेको पाखुरामा समातेर माथितिर तान्दै बोल्यो, यहाँ माथि सिरानीमा टाउको राखेर छु त भाइ। लेखेले परशुरामले भने चाहिँ गर्यो। एकैछिनको सुनसान बिथोल्दै लाउरीले प्रस्ताव राख्यो, बडा भोक लाग्यो, केही खाम यार। परशुरामले लाउरीको मुखमा हेऱ्यो र बिस्तारै भित्ताको किलामा झुन्ड्याएको मैदा लाउरीले देखाइदियो। लाउरीले फिस्स मुख पार्यो, यो रोटी बेलेर पकाएर खाँदा त रात हुन्छ, के रेडिमेड छैन? लोगे मान्छेको जात भनेको त अचम्मैको जात हुने रहेछ। कस्तो निष्ठुरी मन होला, उति टाढा मौलाङ्गको छोरालाई कहिले सम्झना पनि नआउने। कस्तो हृदय भएको, कसरी सक्या होला छि। चुलाको दाउरा धकेल्दा धकेल्दा लेखेकी आमाले छेउकै लोग्नेलाई सुनाए। लोग्नेले पुलुक्क स्वास्नीको मुखतिर हेऱ्यो तर केही बोलेन, फेरि गोसी मुन्टु लगायो। स्वास्नी फेरि गनगनाए, आमालाई मात्रै लाग्ने रहेछ छोरछोरीको माया भन्ने कुरो, बाबुलाई त फास्छ न फुस्से। अच्चाकले दिक्क मानेजे गरी स्वास्नीतिर फर्केर अलिक चर्को स्वरमा च्याउरे करायो, कस्तै आइमै रहेछ नै, कति थुतुन चलाउन सके कि, क्यारी छस् र तैँले, र पक्कै मायाले ढाके पनि गर्न केही सके छैनस् क्यारे, उही छोरो सम्झे भनेर आँखाट आँसु झार्ने मात्रै त हो नि, के को कराउँछेस् र। लोग्नेको रुखको वचनले चाउरीलाई रुवायो। नाकबाट चुहे लागेको सिँगान आँखाले निचोरेर भुइँमा पुस्दै उसले आँसु मिसिएको स्वर निकाली। आफ्नो छोराको बात गर्दा पनि यति विधि वचन लाम्ने, कस्तो कर्म लिएर आइछ नि भगवान्। ढिँडो दे, छेउमै बसेको चाउरीले ढिँडो माग्यो, तर स्वास्नीले दिने सुर गरिन। जुरुक्क बाहिर निस्कन खोज्दै बोली, आफै हालेर खाऊ। ऊ थपक्क निस्के, चौरी पनि स्वास्नीको पछि पछि बाहिर निस्केर पिँढीमा बस्यो। घरको करेसापट्टि पसेकी स्वास्नी पनि आँगनमा निस्केर पिँढीकै छेउमा आएर टुक्रुक्क बसी। कता जान लाग्यो होस् र खुइले, गल्लीमा ओह्रालो झर्दै गरेको गाउँकै भाइलाई लेखेको बाउले घरको पिँढीबाटै सोध्यो। खुली टक्क अडियो र जवाफ फर्कायो, ए आज त दाई पनि गर्ने रहेछन्, म त बजारतिर झऱ्यो कि भन्ठानेको। खुली बोल्दा बोल्दै रोकियो। चरुले फेरि सोध्यो, अनि डोको सोको लिएर कता हो नि? खुलीले सम्झिए झैँ गरी बोल्यो, ए अँ त नि, पल्ला गामका मुखियाको भैँसी लडेर मरिछ भन्थे, खबर सुनेको त हिजै हो क्यारे, अब रहेछ भने शिखर ल्याम्ला, नभए यही डोकामा डाम्नालाई घाँस काटेर ल्याम्ला भनेर हिँडेको म त। तिमी जानी छैनौ क्यारे? खुलीले एक सरो सोधनी गरे झैँ गर्यो। चरुले पनि दोमन हुँदै हुँदै धारमा कुरो राख्यो, खै हिजो अस्तिकै कुरो रहेछ, के राख्या होला र लिन जाने हो, पक्कै पाम्नी भए त जाँदा नि हुन्थ्यो, शिखर त खान मन भएकै हो। चौरेको धारको कुरो सुनेर खुलीले लौ तनी दाई, दुःख मात्रै पाउलाउ नजाऊ भयो भन्दै किनार लगाइदियो। तर छेउमै बसेकी स्वास्नीले भने फ्यात्त भुइँमा बचन जारी, यहाँ घरानी केही बित्तो थिएन क्यारे, गाभानी हुन्थ्यो, रच भने शिखर त ल्याम्थ्यौ नि त। चाउरीले स्वास्नीको अनुहारमा पुलुक्क हेरेर फेरि हरायो, ढिँडो पस्की, अहिले मध्यान्नी घाममा त पटक्क रुच्दैन झन्, यतिका महिना नागिसक्यो, लेखे लाहोर गएको, यिनताकासम्म केही चिठी पत्र सञ्चार पनि किन नगरे होला। ढिँडो खाँदा खाँदै चाउरी बोली, लोग्नेको मुखतिर हेरेर फेरि बोली, अब बोल्यो केही भन्यो भने तिमीलाई रिस उठिहाल्छ, नबोलौँ भने सक्दै सक्दिनँ, छोराको केही सञ्चार नपाउँदा तमासै अत्यस लागेको छ। चाउरीले डिँडाको गाँस निल्यो र स्वास्नीको मुखमा हेरेर बोल्यो, पीर मेरा मनमा पनि त छ नि, छोराको अत्तोपत्तो नआउँदा मलाई नि के अरम कसो अरम भइरहन्छ, तर जे भए नि के हार्ने, टाढाको ठाम कता हो के हो आफैलाई थाहा छैन, चिठी पनि क्यारेर लेखोस् र बरा, त्यसले अक्षर जान्दैन। बोल्दा बोल्दै लेखेको बाउ रोकियो। स्वास्नीले बोल्ने मौका छोपी, त्यो तल्ला गरी दिल्ली भतिजो पनि कस्तो होला, त्यति सानो भाइलाई लिएर गएको, के भो कसो भो, कान्छा बा कान्छी आमा आत्थे कि भनेर त्यसले त बुझ्नुपर्ने हो नि, कुन्तका नाममा त्यसले पनि दुई अक्षर लेखेन, न जेठाजुले पो दिल्लीको चिठी आएर पनि आएको छैन भनेका हुन् कि, मनमा अनेक कुरा मात्र खेलिछन् मेरा त। चाउरीले रुन्चे स्वर गरी, गुनियाको छेउले आँसु र सिँगानेकै पल्ट पुछी, थालमा पस्केको ढिँडो फेरि देख्छीमा हालेर बाहिर निस्किए। चाउरी पिँढीको छेउमा बसेको थियो, सिन्काले दाँत कोट्याउँदै चुपचाप बसेको आफ्नो लोग्नेतिर हेर्दै जुठेलामा भाँडा माझिरहेकी चाउरीले बोली, क्यार न व्यर्थे घरमा बसिरहन्छौ त नि, जाऊ न बरु पल्ला गामतिर, कोही आछन् कि देसाठी, न तिनले कतै हाम्रो छोरो भेटे कि। स्वास्नीको कर्कर सुनेपछि चाउरी कराउँदै जुरुक्क उठ्यो, खानकी खाएर यसो टुस्स बस्न पनि नदिने, कति कराउन सक्दो रहेछ गाँटे, यसका मुखेन्जी बसिरहनु भन्दा त गामतिर गयो आनन्दै। भित्र पसेर चुरुटको टुटो सल्काएर लोग्ने चाहिँ गाउँतिर निस्कन खोज्यो। चारुले जुठेलाबाटै कराई, अब हिँडे, गाममा कहाँ बाह्रमासी खेलेछन्, अब त्यहीँ हो बास, अन्त जान्छौ र तिमी, मैले बुझि छैन भन्नै पर्दैन, यस्ता बाह्रमासीलाई त समातेर लानु नि पररीले, ती मुर्दार पनि के हुन् के हुन्। चारुले फतफताउँदै भयभरको रिस पोखी, तर लोग्नेले सुने नसुने गर्यो, उबुङ्ग चुरुटको धुवा छोड्दै गल्लीमाथिको गाउँतिर सोचियो। कता हिँडिस है दमै? पुछार गरी विष्टले आँगनको डिलबाटै सोध्यो, कहाँ हुन्थ्यो र मुखिया, यसै गामडुलो निस्केको नै। चाउरीले हिँड्दा हिँड्दै विष्टतिर फर्केर बोल्यो, यहाँ आइज न त नि, थार जलास, विष्टले बोलायो। चाउरीले फिस्स मुख फालेर मनमनै गुनगुनायो, सिद्धायो काठाले, अब त्यसका बाउलाई के काम लाउँ यो, म मुर्दारलाई पनि यही बेला निस्कनु परेको। मन गरुङ्गो बनाउँदै चाउरी विष्टको घरतिर सोझियो। आँगनमा पुगेपछि विष्टलाई नमस्कार गर्यो, पिँढीको डिलमा विष्टिनी बजे बत्ती काट्दै थिए, उसलाई पनि नमस्कार टक्रायो। बजै साखुल्ले बनी, होइन तैँले पनि फुर्सद दिएर बस्न जाने रहेछस् त नि चाउरी। चाउरीले टाउको कनाउँदै स्पष्टीकरण दियो, के को फुर्सद दिनु र मुखिनी, एक दिन भारी नपके छाकै बस्छ, यस्ता मोरा दुखी दलिद्रलाई त भगवान्ले टिपे नै हुन्थ्यो नि बरु। चाउरीको कुरो सिद्धि नै पाथेन, बजैले अर्थ लाउन थालि, सबै चाहन्छन् नि दमै, यो जगतको रेत थाम्न धनी पनि चाहन्छन्, गरिब पनि चाहन्छन्, बाहुल पनि चाहन्छन्, दमै पनि चाहन्छन्, सबै त भगवान्को लीला त हो, अब त यो घरमा जन्म नपाम भनेर भएन क्यारे, आफ्नो आफ्नो भोग कसलाई के हुन लेखेको छ, के भोग्न लेखा छ त्यो नभोगी भएन, बाँच्न पाम भनेर नि भएन, मर्न पाम भनेर नि भएन, भगवान्ले जे लगाइदिनु भएको छ त्यही हुन्छ। बजेले लामै शास्त्रास्त्र गर्न खोजे। लौरीले हार खाएर बोल्यो, त्यही त होला नि मुखिनी, देखेर भएन क्यारे, लेखेर नलाएपछि के गर्ने र। चौरी बोल्दा बोल्दै विष्टले कुरो उछिन्यो, हातको औँला देखाउँदै बोल्यो, हिजोदेखि यो औँलामा के भो के भो, रातभर बलक बलक गरेर बल्किया छ, चलाउनै नहुने भयो, बिहान पनि उताको घरतिर आथ्यो र भने कसो, अहिले त आइस, लौ न त्यो टौवामा चढेर पराल थुतेर बस्तो र हाल्दै त, अब क्यार्नी छिमेकमा बसेपछि यस्तै दुःख सुखमा सघाउने त हो। विष्टले कुराको बिट मार्न खोज्दा कर्के आँखाले चाउरीलाई विष्टले हेऱ्यो, मनमा औडा छुट्यो, पापिष्ट काठा, काम हराउनु त कति जाने छस्, तेरा 36 साल मैले नबुझ्या हो र। चौरीको मनमा जतिसुकै घिन भरिए पनि उसले पराल थुत्दिन भन्न चाहिँ सकेन, लुरुक्क परेर उटौवातिर गयो, पराल थुत्यो, वस्तुलाई पराल हालेर चौरी हिँड्ने लागेको बेला विष्ट बोल्यो, पक्न एकछिन, ठुटो सल्काएर खाम्ला खाला र जालास। विष्ट ठुटो सल्काउन घरभित्र छिर्यो, चौरी रोकिएन, ऊ हिँड्यो, तर उसका मनमा कुरा खेल्यो, कत्तिको काठ हो त, एउटा सिङ्गै खेली पनि दिन नसकेर ठुटो खोज्न हिँड्यो भित्रतिर। दमै ओझेल पऱ्यो भन्ठानेपछि बजेले भित्रतिर मुन्टो फर्काएर बोली, निस्कनु भयो बाहिर, गयो डुमे त, हिजो आजका चढेका डुमेले खान्छन् ठुटो। बजे बोल्दै थिए, बाजे ओठमा ठुटो टाँस्दै बाहिर निस्क्यो र यसो गल्लीतिर हेऱ्यो, त्यो गए के नाप्यो त नि, पाहुना रिसाए भातै जोगियो, खान्छु म मात्रै, बाजे गनगनाउँदै पिँढीको खाटमा बस्यो। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज शरद पौडेलको उपन्यास लेखेको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। होइन राता घरै गएनौ कि क्या हो तिमीहरू त, तास खेलेर बसेकाहरूलाई कुरो सुनाउँदै चौरी पनि उनीहरू नजिकै पुग्यो। हत्तेरिका, कसका मुख हेरेर आतिस रह, यस्ता बिलायकका तासले यात्राको जित्छ र, फाल्देबो। चौरीले तास खेल्दै गरेका मध्येको एउटा बिर्खेको हातका तास हेर्दै आफ्नो मत राख्यो। हत्तेरिका, व्यर्थ किन कराछौ भने, तपाईँको चुप लागेर बस त, आफू यहाँ पैसा हारे बेला धेरै नकराउ त। तासको खालमा जमेको बिर्खे रिसायो, चौरी केही बोलेन, ठुटो सल्काउ त। बिर्खेले तासको खेलमा जम्दा जम्दै हातले कपाल कन्याउँदै चाउरीतिर फर्केर बोल्यो, म रिजम लौ, एउटा ठुटो साथा भए त के, बरु तेरो साथा होला निकाल्न। चाउरीले आफ्नो खल्तीमा हात हाल्दै बोल्यो, ए मुखिया लौ एउटा खिल्ली सल्काउ त। चाउरीले चुरोट ननिकालेपछि बोलिरहेको बिर्खेले तासको खालमा जमेको विष्टतिर फर्केर चुरोट माग्यो, छैन एउटा ठुटो साथा भए त, विष्टले जवाफ फर्कायो। विष्टले तास खेलकै अर्को काले कामीको कमिजको खल्तीमा हात हाल्न खोज्दै बोल्यो, यसका साथा होला नि। काली कामीले विष्टको हात च्याप्पस मात्र रिसाए चाहिँ गरी बोल्यो, अर्काको खल्ती खल्तीमा हात नहालाई मुखिया, फेला पर्लाऊ फेरि। सुरुमा चाउरीलाई ठुटो सल्काउन भनेको खाली बिर्खेले लगाइराखेको टोपी झिकेर त्यही भित्रबाट ठुटो निकाल्यो र सल्कायो। तसँग रहेछ नि, के खान अरूसँग मागिरहेछस् त नि, बरु लिए एक सरको तानुम् त। विष्टले ओठसम्म हात पुर्याएर ठुटो समात्न खोज्यो, तर टुटो खानेले बुङ्ग धुवा फाल्दै बोली निकाल्यो, विष्ट भरे नि हामी जाबा दमैको के जुठो खान्छ र नि मुखिया। चरुलाई पनि तलतल लागेको थियो। उसले चुरोटको टुटुलिन हात बढाउँदै बोल्यो, आफ्नो दुनो सोझिनी बेला त के को दमेर समय कसो मुखिया। विष्टको अनुहार रातो भयो, तत्काल केही बोलेन। लौलो बाँड बाँड कसको पालो हो बाँड्ने, विष्ट करायो। कालेले पालो त मेरो हो भन्दै तास समातेर फिट्यो। फिट्दा फिट्दै चरुलाई आफ्नो ठाउँमा बोलाएर भन्यो, लौ दाई फिटेर बाँड्दै गर त कसरी च्यापे गाँटे, म त पिसा फेरेर आउँछु। चाउरी उठेर कालीको ठाउँमा गएर बस्यो। काले घर पछाडितिर गयो। चाउरीले तासको पत्ती बाँडेर पनि भ्याएको थिएन। काले खै खै भन्दै आइपुग्यो, होइन तैँले त पिसा पनि ननिखारी आइस् कि क्या हो, पक्कै छिन यो हातमा हेरिदिन्छु। चाउरीले भुइँको तास हातमा उठायो। काले कराउँदै थियो, तिम्रो हात छोएपछि मेरो सह गयो, तासले छल्छ अब यार बेकारमा। ए विष्ट जानुस् रे घर, आमाले बोलाएछन्। मदिराबाट पानी लिएर घर फर्केकी बिर्केकी स्वास्नीले आँगनको डिलबाटै ठिङ्ग उभिएर तासको खालमा जमेको विष्टलाई खबर सुनाए। चुइने गाग्रीबाट झरेको पानीले बिर्केकी स्वास्नीको गुनियो लफ्रक्कै भिजेको थियो। उसले पिँढीको डिलमा डोको बिसाएर गाग्रो झिकी। आधा पानी त चुहेरै सकिन्छ, पँधेरा गएर पानी भरेर ल्याउन कुन मरियत्ते छ, भाँडो छ यस्तो। बिर्केकी स्वास्नीले मनमनै बात मारी। उसले यसो मुन्टो फर्काएर भिजेको गुनियो हेरी, यत्रोकै भिजेछ गाँठे। मलिनो स्वरमा उगुनगुनाई गुनियाको भिजेको छेउ हातले च्याप्प समातेर निचोरी। ए भीमेका बाउ, अझ उठ्दैन कि क्या हो, कति झुत्ती खेलेका हो, पतिमा बस्न पाएपछि त भोग्न निन्द्रा, लोग्ने मान्छेको जात त हो। बिर्केको स्वास्नी एकछिन चुप लागि र कुरो बिसाउन खोजी, होइन सुन्नु भएन कि क्या हो, ए विष्ट घर जानु सरे क्या, विष्टका जातका भएर पनि के को रात दिन दमैका घरमा बसेर पत्ती खेल्नु भएको छ र, उठ्नुहोस् मैले भकारो स्वर्न पनि पाइनँ, ड्याममै गोठे ढाकेर। बिर्केको स्वास्नी कराउँदै घरभित्र सिरी, ओए काले मुर्दार छिटो मर्न आइजु करा। गल्ली तलबाट एउटी महिलाको आवाज तासको खालसम्म आइपुग्यो। जा काले, चाउरीले कालेको तिग्रा ठटाउन बल गर्यो तर कालेले अटेर गरिरह्यो, हातमा तास छँदै थियो। के छ र घरमा गएर नि, कालीले घर नजाने नै सुर कस्यो। आवाज फेरि सुनियो, कालीले अलिकता ज्यान हल्लायो, कराएर मर्नै लागेको किन होला, कसको बाउले के किन भने चाहिँ गरी। कालीले बोलिसक्नै भएको थिएन। कालीका घर छेउछाउका मसिना केटाकेटी त्यहीँ काले भए ठाउँमै आइपुगे। काले दाई छिट्टै घर जाऊ अरे, ठुलोबालाई त खै कसले हो हानि छन् अरे। केटाकेटीले कालेलाई खबर सुनाए। तासका खालमा बसेका सबैजनाको अनुहार एकोरियो, कसले हाने अरे। कालीले हतारोमा केटाकेटीसँग बुझ्न खोज्यो। केटाकेटीले अलि ओठले पर्दै भने, हामीले के थाहा पाउने हो, आफै घर जाऊ न यसो भनेर जामिन भन्दै केटाकेटीहरू आफ्नो बाटो लागे। चाह मुर्दार बाबुलाई कुन चाहिने भकुर्यो, त चाहिँ यहीँ बसेर बाह्रमासी खेल, यस्ता मोरा छोरा पाउनुभन्दा त। कालीलाई छेड हान्दै चाउरी जुरुक्क उठ्यो। हिँड्दा हिँड्दै बोली निकाल्यो, बिहान त भैँसी मर्या छ भनेर डोको लिएर झर्या थिए, कुन चाहिनेले के का बिरामा ठोकेछ त नि फेरि। चाउरी हिँडेपछि काले पनि उठेर हिँड्न खोज्यो, तर खालमा बसेका विष्टले कालेको हातसम्म मात्रै करायो, हिसाब मिलाएर जायर त्यत्तिकै बिर्सिन्छ फेरि। कालेले विष्टका मुखमा हेऱ्यो, विष्टलाई कालेको कालो मुख झन् धेरै कालो भए चाहिँ लाग्यो, आँखा गोलबाट जस्तो रातो लाग्यो, नाकका फोरा फुल्दै खुम्चँदै गरे चाहिँ लाग्यो। कालेको अनुहार हेर्दा हेर्दै विष्टलाई डर डर लागेर आयो। मनमनै विष्ट काँप्यो तर मुख पनि चल्यो, जितेको पैसा माग्दा पनि किन रिसाएको छस् र, आफू पैसा नतिर्ने आफै रिसाउने यार, अबदेखि त तिमीहरूसित आमाको मासु खाने लौ खेले त। विष्टले बोल्दा बोल्दै अडान छाड्यो। काले कामी जुरुक्क उठेर घरतिर हिँड्यो। हिँड्दा हिँड्दै बिर्खेलाई सुनायो, अहिले हामीलाई बिर्खे। बिर्खे पनि पालीमा तास सिरेर घरभित्र छिर्यो। घरभित्रबाट मसिनो आवाज घर बाहिरै छ आयो, किन अहिले उठ्यौ त नि, बाह्रमासी खेलिरहेको भयो नि मुर्दारहरू, कामकाज केही छैन, अर्काका घर आए, रात दिन आफूहरू पनि तास खेले, अरूलाई पनि बिगारे, त्यही काठो हो नाइके त। मसिनो आवाजलाई किच्ने गरी पुरुष आवाज सुनियो, तेरा थुथुना डाम्ना के खान सरापी छस् र अरूलाई अहिले। होइन के भएछ र, कालेको घरमाथिपट्टिको बारीको कान्लाबाटै चाउरीले हाल बुझ्न खोज्यो। गाउँका मान्छेहरू कालेको पिँढीमा खलबल्ल गरिरहेका थिए। चाउरीको बोली सुने पनि जवाफ फर्काउने जाँगर कसैले निकालेनन्। बारीको डिलमा उभिएको चाउरीलाई उछिन्दै काले घरतिर झर्यो। पिँढीमा भएको हुललाई ठेलठाल गर्दै गुन्द्रीमा बसेको बाउ भए ठाउँसम्म पुग्यो। बाबुलाई एकटकले हेऱ्यो। निधार फुटेको छ र रगत बगेको छ। निधारबाट बगेको रगतले मैलो कमिजको कलर पनि भिजेको छ। त्यही रगत पुस्ता होला, हातमा पनि रगत सुकेको छ, कमिजको बाहुलामा पनि रगत देखिन्छ। कालीले बाबुलाई हेरे हेरे गर्यो, केही बोल्न सकेन। कालीको पछि पछि झरेको चाउरीले कालीका बाबुलाई एकैछिन हेरेपछि धैर्य गुमायो। कुन चाहिँ नि साईँदुवारी ठोकेको हो खुइते, त्यसलाई के बिराएकी छ र तैँले? चाउरीले खुइतेको नजिकै गयो। के पारा विराम दाउँ मैले? विष्टले शिखर लिन अरूलाई पनि बोलाएरन् क्यारे, अरू पनि आइथे। पल्ला कामकाले हाम्रा विष्टको माल यताकालाई दिन्नम् भने, अब खबर पाएर डोकोसोको बोकेर गइसकेपछि एउटा साँप्रो त देऊ भन्ने मेरा कुरा, दिन्नम् भन्ने तिनका कुरा। ताना तानमा कुन चाहिँ मुर्दाले खुकुरीले छप्कायो, आँखाले देख्नै भएन। केही न केही खुन फाल्न मात्रै भयो। डोको लिएर रित्तै फर्किए। कोही बोलुन्जेल चुप लागे कि खुइतेकी स्वास्नीले चर्को डाँकोमा फलाकी हारी। तेरा मुर्दार पक्लक्क मर्ना, तँलाई बाँसा राखेर चुइँ चुइँ टन्काउना, तेरा मुखा माटो ए मुर्दार, झन्डै मारिनस् तेरा बाउलाई, के खाइदिया थिइन् तेरा? कहीँ केही नपाएर ए सोझो कामीलाई ताक्ने तँलाई, आजको रात पनि काट्न नपाओस्, त्यसका हातमा किरा परोस्, कोर परोस्, कुन चाहिने हो चिन्न मात्रै पाम त मैले जानेछु। फक्लक्क दुई ठुन्का पार नसके त के र मैले पनि? खुइतेकी स्वास्नीको फलाको चाउरीलाई चित्त बुझेनछ। उसले प्रतिक्रिया गर्यो, चिन्नु नजान्नु, तिमीले पनि कसलाई गाली दिइरहेछौ र? चौरेको बोली भुइँमा झर्न पनि पाएको थिएन। खुइतेकी स्वास्नी कराई, नकराउनुहोस् बोजे ठाजु तपाईँ पनि, यस्तै गरेर लुत्रुक्क परेर बस्दा हेपेका त हुन् नि दुनियाँले। खुइतेकी स्वास्नीले अनुहारमा रगत पोखेको लोग्नेलाई हेरी र स्वर ठूलो बनाए। हेरी, यी पनि उस्तै छन् लाछी नामर्द, त्यसका बाउलाई उहीँ बजाइदिएका भए त हुने नि। लुरुक्क परेर घर आए, यस्ता पिलन्दरीलाई नहेपे कसलाई हेप्छन् त नि दुनियाँले? स्वास्नीको वचन खुइतेलाई रुखो लागेछ। क्यारे खुइतेले स्वास्नीलाई सम्झाउन खोज्यो, किन कराइछस् र? करार हुन्छ, अलि मुखिया कहाँ गएर सबै कुरा गर्ने अनि व्यवहार मिलाउने पो हो र? त्यसै गुनियो उचालेर करार हुने भए त? खुइतेकी स्वास्नीको अनुहारको रङ बदलियो। ऊ त चौपट्टै राति देखि थरथर कामेजे हुँदै आफ्नो मत राखी, केही नापिन्न मुखिया कहाँ गएर नि, केही हुन्न। ती विष्ट मुखिया पनि नचिनेका मुन्छे होइन, जता खान पाए उतै लम्किन्छन् ती पनि, नचिनेका जेड्दै हुन् र? तिनका गएर पसारो पर्नुभन्दा त घरै उत्तिकै लडे हुन्छ। खुइतेकी स्वास्नीले बोल्दा बोल्दै आफ्नै छोरालाई पनि गाली गर्ने भाइ, ओ काली मुर्दार, के को ट्वाल्ल परेर हेरेर बसेछस्? बाह्रमासे मुर्दो खाली तासका खाला मर्या छ? कस्ता मुर्दाले जन्म लिएको होला कोखानी? खुइतेकी स्वास्नीले मनमा तितो पोख्ता चाउरीले टाउको हल्लाउँदै थियो। उसले पनि मुख जाम गरेर बसेन। हुन त भाइ बुहारी, कुरा सत्य साँचो हो, अब त्यो विष्ट कहाँ गएर चाहिँ केही नापिन्न लौ, बरु अध्यक्ष कहाँ गए हुन्छ, उसले मिलाम्छ व्यवहार त। हुलको एउटाले लेखेका बाउको कुरा काट्यो, के को हेर्छ अध्यक्षले? उही भोट लिने बेलामा मात्रै हो साकुलले भनेको, त्यसलाई मुर्दालाई नचिनेको हो र? अब त त्यसलाई भोट हाले त के र नि, गरिबको मान्छे हुँ भन्छ साले। खुइतेकी स्वास्नीलाई आफ्नो पक्षमा समर्थन जुटे चाहिँ लाग्यो। ऊ रौसी हो त नि लौ, हाम्रो त गरिबको पार्टी, कम्युनिस्ट पार्टी, दुखीको दुःख हेर्ने पार्टी भनेर भोट मागे, जितेपछि हामीलाई के फरक भएछ र? उही जिम्मालका छोरा काङ्ग्रेस छन्, उही जिम्मालका छोरा कम्युनिस्ट छन्, मुख बोलेर मात्रै के को हुन्छ र? हामीलाई व्यवहारले घुत्रुक्क पार्ने बेलामा ट्याक्क मिलेछन्, उही हामीलाई छारो मात्रै हो। खुइतेकी स्वास्नीले सारी उचारी उचारी भाषण गरे। भिडको लर्कोले उखेर थप्यो, हो त नि भाउजू, तिमीले भनेको कुरा त ठिक हो कि? क्या हो त नि लौ, हामी कम्युनिस्टले जितेपछि दमै कामीको छातछुत पनि मेटाइदिन्छस्, जग्गा नहुनेलाई जग्गा दिन्छौँ, नोकरी खुलाइदिन्छौँ भने आएनन् र? खै त के दिए, पाडो हो कि क्या हो नाम भएको मोटर चढी छैन अरे भनेर भन्छन्, जे जे आए नि तिनलाई नै हो। चाउरीले सहनै सकेन, के को उत्ताउलेर कराएका छौरा हो? चुनावका बेला तिनीले दिएको भैँसी काटेर खाएको मुख त्यही हो, भोट दिउँला भनेर दान थापेको हात त्यही हो, हामीलाई के को सुनाएको छौरा? बेसकन भने ढाकेर चाउरी चुप लाग्यो। भिडको नाइकिज्ने गरी बोलिरहेको चानीले स्वाद फेर्यो, के को हामीलाई मात्र पोल्या छौरा, खाकरो लिएको तिमीले पनि हो के रे? त्यस्ता जवानले त मौकामा खान्न लिन्न भन्न सके पो त। चाउरीले नाइकीको तिखो वचन सुनेपछि टाउको निहुरायो। कालेको बाउको निसाबको लागि कसकोमा जाने भन्ने टुङ्गो लाग्नै सकेन। सबै गल्याङ मल्याङ कराए मात्रै। कालेको बाउलाई चुटी अरे भन्ने सुनेर हेर्न थुप्रिएकाहरू एकपछि अर्को गर्दै फर्किए। चाउरीले पनि फर्कनेहरूकै पाइलोमा आफ्नो पाइलो मिलायो। फर्कँदा बाटाभरि चाउरीको मनमा फुइतेकी स्वास्नीको चर्को भाषण र वचन नाचिरहेको थियो। त्यसले त स्वादले भनिए, मनमा कुरा खेलाउँदा खेलाउँदै उसले भुइँमा पिच्च थुक्यो। होइन, आज त के भयो लाउन, पश्चिमबाट सूर्य उदाए कि के हो? आँगनमा लोग्ने आइपुग्ने बित्तिकै लेखेकी आमाले छेडानी। आज बाह्रमासी जोडिएका रहनेछन् कि क्या हो, नत्र त यस्तो उद्योग कसरी हुन्थ्यो र? छेड थप्दै गए छाउरीले। लोग्ने छानेलाई खुइतेको घरबाट हिँडेदेखि नै झोक चलि नै रहेको थियो। त्यो झोकमाथि झोक थपियो। चाउरी रिसले बाहुन्नियो। मुख छोड्दै उसले भनिगो, धेरै जोरी नखोजाइ अहिले फेला पारिस् नि। चाउरीले लोग्नेको मुखमा राम्ररी हेरी। उसका अनुहारमा रिस भरिएको प्रष्टि देखी। ऊ बोलिन। उसले यसो घामतिर हेरी। अहो, दिन त ढलिसकेछ, पानीको थोप्पो छैन। ऊ जुरुक्क उठेर पँधेरातिर हिँडी। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यसै वाचनसँगै आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 19 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shrutiutiai shruti@unn.com.np। हवस् त, अर्को साता शरद पौडेलको उपन्यास लेखेको 11 श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रृङ्खलामा हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।